أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. بل متعنا هؤلاء وآباءهم حتى طال عليهم العمر، أفلا يرون أنا نأتي الأرض ننقصها من أطرافها، أفهم الغالبون. قل إنما أنذركم بالوحي، ولا يسمع الصم الدعاء إذا ما ينذرون. ولئن مستهم نفحة من عذاب ربك ليقولن يا ويلنا إنا كنا ظالمين. بلکہ ہم نے ان لوگوں کو اور ان کے باپ داداؤں کو دنیا میں چین سے رکھا، یہاں تک کہ ان کی عمر لمبی ہو گئی، افلا یرونا، کیا وہ نہیں دیکھتے کہ ہم لوگ ان لوگوں کی زمین کو ان کے پاؤں کے نیچے سے کم کر رہے ہیں؟ کیا یہ لوگ غالب آنے والے ہیں؟ قل، اے میرے پیغمبر، ان لوگوں سے کہہ دیجئے، میں تم کو ڈراتا ہوں وحی کے ذریعے، خدا کے حکم کے موافق. ولا يسمع الصم الدعاء اذا، وہ بہرے لوگ پکار کو سنتے نہیں جب ان کو ڈرایا جاتا ہے، جب ان کو ڈرایا جاتا ہے. وَلَئِن مَسَّتْهُمْ نَفْحَةٌ مِنْ عَذَابِ رَبِّكَ، اگر ان کو عذاب کا ایک بھپکا تمہارے رب کا چھو جائے تو کہنے لگیں گے یا ویلنا، ہائے افسوس، ہم ہی ظالم تھے. ایک بھپکا، یہ آج کے سبق میں میں نے پارا نمبر 17 سورۃ الانبیاء کی آیت نمبر 44 سے شروع کیا ہے. دیکھتے ہیں کہاں تک پہنچتا ہے انشاءاللہ. یہ اللہ کچھ کہنا چاہتے ہیں کہ ہم نے ان بے ایمانوں کو، انہی کو نہیں، ان کے باپ دادا پر دادا سب کو ہم نے سب کچھ دیا، ان پر احسان کیا، کھاتے ہیں، پیتے ہیں، سوتے ہیں، مزے کرتے ہیں، سب کچھ، ایوری تھنگ وی گیو دیم، سب کچھ. کرنا تو یہ چاہیے تھا کہ اللہ کی نعمت کھا کر اللہ کی فرما برداری کرتے، یہ تو تھا. لیکن یہ خوشحالی میں دنیا میں ایسے مشغول ہو گئے، ایسے مست ہو گئے کہ وہ اللہ کہہ رہے ہیں مجھے بھول گئے، اللہ کو بھول گئے کہ ہمارے اوپر کوئی ہے ہی نہیں، کوئی خدا نہیں، کوئی اللہ نہیں، ہم سے کون بدلہ لینے والا ہے؟ وہ جب چاہے سب کچھ، جو کچھ کرنا چاہے کرے، گویا ان کو کوئی پوچھنے والا ہی نہیں. دوسرے الفاظ میں آسان، ڈھیٹ ہو گئے، بہت ڈھیٹ ہو گئے، یعنی ضدی ہو گئے، جو چاہے کرتے ہیں، جو چاہے کرتے ہیں. سو اللہ نے کہا انہیں پتا ہی نہیں ہے، ہم نے تو لمبی عمر ان کو دے دی ہے، اب لمبی عمر سے کیا ہے، 70 years 80 years 90 years، بہت بہت 100 years، اس سے زیادہ تو کون جیتا ہے. یہ ہے طال علیہم العمر، اتنا ہی ان کو عبادت کرنا تھا اتنے سال، پھر ہمیشہ ہمیں اس کی زندگی ان کو مل جاتی. لیکن ان کو پتا نہیں ہے کہ وہ میری نافرمانی کرتے ہیں، مجھے بھول گئے، ہم ان کے پیروں کے نیچے سے زمین کم کر رہے ہیں، پیروں کے نیچے سے زمین کم کر رہے ہیں. اس کا کیا مطلب ہے پیروں کے نیچے زمین کم ہو رہی ہے؟ مفسرین نے سارے مفسرین نے اس کا ایک مطلب تو یہ بیان کیا ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم کے نبوت ملنے کے بعد اسلام کی دعوت شروع کی تو بہت سارے لوگ مسلمان ہونے لگے. یہ قبیلے ابو ذر غفار, قبیلے غفار جس کو کہتے ہیں, ان کا قبیلہ بہت بڑا تھا, مکہ مکرمہ سے لمبے عرصے جگہ تک ان کا قبیلہ تھا. ابو ذر غفاری رضی اللہ تعالیٰ عنہ مسلمان ہو گئے تو ان کو وہ جب دعوت دینے کے لیے اپنی قوم میں پہنچے تو آدھا قبیلہ ان کا مسلمان ہو گیا, آدھا قبیلہ. پھر نبی صلی اللہ علیہ وسلم نے ہجرت فرمائی. یہ حضرت ابو ذر غفاری کا واقعہ بہت لمبا ہے, فضاحکات صحابہ میں لکھا ہے. پھر آپ صلی اللہ علیہ وسلم نے ہجرت کی تو ہجرت کے بعد دوسرا آدھا قبیلہ مسلمان ہو گیا, وہ پورا کئی مائل کے اندر میں ان کے قبیلہ رہتا تھا. ان کو دیکھا دیکھی قبیلے اسلم بہت بڑا تھا, بہت کئی مائلوں تک بڑا قبیلہ تھا, گویا ایک سٹی کہہ دو اتنا بڑا, پورا خاندان کے خاندان تھے. تو ان کو دیکھ کر وہ پورا قبیلہ مسلمان ہو گیا. اب یہ وہ قبیلے تھے جہاں سے جو بھی گزرتا تھا یہ لوٹ مار کرتے تھے, ڈاکہ ڈالتے تھے, چوری کرتے تھے, مارتے تھے. جب یہ پورا قبیلہ مسلمان ہو گیا اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا غفار غفر اللہ لہا, اسلم سلم اللہ لہا. قبیلے غفار اللہ تمہاری مغفرت کر دے, اور قبیلے اسلم اللہ تمہیں ہمیشہ سلامت رکھے. نام کے مطابق دعائیں دی اللہ پر رسول صلی اللہ علیہ وسلم. یہ اب یہ جو ہے قریباً پھر چلتا رہا چلتا رہا. اللہ کے رسول صلی اللہ علیہ وسلم کا انتقال ہوا تو یہ سمجھو کہ پورا عرب خطہ جتنا تھا وہ غیر مسلم سے پاک ہو گیا, کہیں بھی کوئی کفر باقی نہیں رہا انتقال تک میں. ان یہودیوں کو بھی نکال دیا تھا خیبر سے, سب کچھ پاک ہو گیا پورا قبیلہ. اور یہ حکومت چلتی رہی, یہ اسلام پھیلتا رہا, یہ حکومتیں چلتی رہی عرب سے لے کر عجم میں پہنچ گئی. ایک ہے اللہ کے نبی صلی اللہ علیہ وسلم کا دین, اور اللہ کے نبی ملوکیت, یعنی کس طریقے سے رول ریگولیشن اور جگہ جگہ قانون لگانا, فنا کرنا, اگر گناہ کرے تو کیا سزا دینا, کس کو قتل کرنا, کس کو کیا کرنا, یہ سارے اس کو ملوکیت کہتے ہیں. اللہ کے رسول صلی اللہ علیہ وسلم کی یہ دونوں چیزیں مسجد نبوی سے شروع ہوئی. دین میں بھی, دین میں سب کچھ سارا دین آ گیا, اور ملوکیت میں ساری کنگڈم حکومتیں سب کا رول یہاں سے چل رہا تھا. نبی اکرم صلی اللہ علیہ وسلم نے اپنے انتقال سے پہلے مدینہ منورہ کو دین کے لیے روحانی کر دیا, یہاں سے دین پھیلتا رہے گا, یہ مرکز ہے. اور ملوکیت حکومت کو دمشق بھیج دیا کہ وہاں سے حکومت چلتی رہے گی ساری دنیا میں, اور آج تک ایسا ہے. اور وہیں پر عیسیٰ علیہ السلام بھی آئیں گے, دمشق کی جامع مسجد میں مینارے پر عیسیٰ علیہ السلام فجر کی نماز سے پہلے اتریں گے, اور وہیں مسجد میں جامع مسجد میں آپ وہاں امام کے پیچھے فجر کی نماز بھی پڑھیں گے. پھر وہاں سے کام شروع ہوگا, جو کچھ ہے امام مہدی کے پیچھے یہ کام, نماز پڑھیں گے اور پھر جو کچھ کارگردی کرنا ہے, جو کچھ کرنا ہے وہ کریں گے قوم کے ساتھ مل کر کے. پھر یہ مل کر کے دجال کو قتل کریں گے, پھر یاجوج ماجوج نکلیں گے, اور فلاں یہ قیامت کی نشانی. 700 سال تک حکومت چلتی رہی, 706 سال تک. 700 سال کے بعد تاتاری لوگوں نے حملہ کیا مسلمانوں پر, حملہ کیا, قریباً 1 کروڑ مسلمانوں کو ذبح کر دیا. 1 کروڑ مسلمانوں کو تاتاریوں نے, خون کی گڈیاں, خون ہی خون, یہ ذبح کر دیا, کتب خانے جلا دیے. 700, اور آج 8ویں صدی سے آج تک یہ جاری ہے. مسلمان کبھی ٹھیک کبھی پریشان, کبھی ٹھیک پریشان, اس طریقے سے سمجھو آج 57 اسلامک ریاست ہے. नाम की इस्लामिक रियासत है, सब आ गए उसमें, जॉर्डन से लेकर अरब, सीरिया, इधर मराकश, सऊदी, ये मिस्र, सब 57 जो कल उनका वो ओवैसी का जो बैठक भी हुई थी, मजलिस भी हुई थी, सारे जमा हुए थे, लेकिन उनकी कोई वक्त नहीं, कुछ वक्त नहीं। उनसे बात है, हम ऐसा कर देंगे, हम ऐसा कर देंगे, हम ऐसा कर देंगे, हम ऐसा कर देंगे, कुछ नहीं, एक बोतल पानी नहीं पहुंचा सके फलस्तीन वालों के, कुछ नहीं कर। हालांकि हुकूमत में उनके पास क्या नहीं है, पाकिस्तान के पास क्या नहीं है, सऊदी के पास क्या नहीं है, जो आर्मीज है उनकी, जो कुछ या क्या नहीं है, पेट्रोल नहीं है सबसे बड़ी चीज, इसी को बंद कर दे काफी है, लेकिन एक लफ्ज बोलते हैं सारा कुछ, लेकिन कुछ भी नहीं हो रहा उनसे, कुछ भी नहीं, एक दवा का एक बॉक्स नहीं दिया, कुछ भी नहीं, बहुत परेशान है, न खाना है, न पानी, न दवा, न कुछ भी नहीं, वैसे भूख से, बीमारी से, बगैर बेहोश किए तो ऑपरेशन किया जाता है, हार्ट कट गया तो बेहोशी के बगैर काटा, नहीं देखा वो वारियर, वो बच्चा पर रहा अल्हाकुम तकासुर और उसका पैर काटा गया, कोई चीज नहीं उनके पास, कोई नहीं बोल रहा, क्यों, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने 1450 साल पहले कहा था जी साहबे किराम को, क्या कहा था, सही हदीस है, फरमाया ऐसा होने वाला है कि सलीबी लोग तुम्हें गाजर और मूली की तरह काटेंगे, जैसे दस्तरखान पर एक दूसरे को बुलाएंगे खाने के लिए, एक प्लेट रखे सब बैठकर खाना खाते हैं, एक दस्तरखान पर सब ऐसे एक दूसरे को बुलाएंगे, आओ सबको, ये कब कहा था, 1445 साल हो गए, कहा था इस तरीके से वो कत्ल करेंगे, तो साहबे किराम ने पूछा उस वक्त मुसलमान कम होंगे, साहबा भी साहबा थे ना, क्या मुसलमान कम होंगे, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, नहीं बहुत ज्यादा होंगे, 15 करोड़ तो इंडिया में है अभी, दुनिया में मुसलमान बहुत ज्यादा होंगे, तो फिर अल्लाह के रसूल फिर क्या, चुके साहबा तो थोड़े थे ना, इतने मुसलमान होंगे, सऊदी में देख लो, इजिप्ट में देख लो, जॉर्डन में देख लो, सीरिया में कितने मुसलमान है, पाकिस्तान में देख लो, हिंदुस्तान में देख लो, बांग्लादेश में कितने मुसलमान है, मुसलमान बड़े होंगे, मुसलमान की रियासतें ज्यादा होगी, हुकूमत ज्यादा है, 57 है, सब कुछ होगा, लेकिन अल्लाह के नबी ने फरमाया कि ज्यादा मुसलमान होंगे, कम नहीं होंगे, लेकिन क्या होगा, अल्लाह उन मुसलमानों के दिलों में रौब डाल देगा, इन लोगों का रौब, डरेंगे कि यार कुछ बोलेंगे तो मेरी हुकूमत का क्या, कुछ बोलेंगे तो मेरी कुर्सी का क्या, मेरा क्या, फुला क्या, फुला क्या, ये इसलिए कि ये तो लोगों की तरफ से तो सेलेक्ट नहीं किया गया, खुद बन गए, जैसे मैंने जुमा में कहा था, नबी सल्लल्लाहु अलैहि वसल्लम क्या फरमाया, फिर जवाबियत की हुकूमत आएगी, एक को कत्ल, दूसरे को कत्ल, इसको जेल में, उसको, और खुद आ जाएंगे, ये तकादमून अलैहि तकादमुल हुमर, जैसे गधे आपस में घास खाने के लड़ते हैं, ऐसे हुकूमत में हाकिम बनने के लिए लड़ेंगे, ये अल्लाह के नबी ने 1400 साल पहले कहा था, ऐसा ही है, इसको जेल में डालो हम आ जाएंगे, उसको कत्ल करो हम आ जाएंगे, इसको ऐसा करो, ये तो 1400 साल पहले अल्लाह के नबी ने कहा, और फिर अल्लाह ने क्या कहा, हम मुसलमानों के दिलों में वहन डालेंगे, अल्लाह साहबा ने पूछा ये क्यों होगा, इतने मुसलमान क्यों होगा, फरमा इनके दिलों में रौब तो होगा, इन लोगों का, नहीं ट्विटर पर नहीं देखा अभी, एक यहूदी ने लिखा है ट्विटर पर, क्या लिखा है, तुम काबा का गिला पकड़ कर भी हमारे लिए बद्दुआ करो, हम डरने वाले नहीं, हमें कुछ नहीं होगा, तो हमें पता है कि तुम सूरत वाले मुसलमान, हकीकत वाले नहीं, नाम के मुसलमान, कुछ नहीं, कोई नहीं बोल सकता, हम ऐसे पकड़ेंगे तुम्हें, दबोचेंगे, दावत दी ना, देखो अमेरिका को दावत दी, यहां वाले को दावत दी, सबको बुला रहा है, आओ आओ, ये अल्लाह के नबी ने कहा था उस वक्त, सब आओ मेरी मदद करो, हम इसको खत्म करें, ये तो ऐसा लगता है कि हमारा ईमान ताजा हो रहा है, अल्लाह के नबी ने इस जमाने को देखकर कहा था, इस जमाने को देखकर कहा था, अल्लाह से लेकर ये जमाना है हमारे सामने है, फरमाया साहबा ने वहन का क्या मतलब, वमल वहन, مسلمانوں کے دل میں وہاں آ جائے گا. کیا مطلب اس کا؟ فرمایا حب الدنیا و کراہیت الموت. مسلمانوں کے دل میں دنیا کی محبت, بس دنیا 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 دنیا, ہم ایسا کر لیں گے, ہماری کنٹری کو ایسا اوپر لے جائیں گے, ایسا کریں گے, ایسا کریں گے, ایسا کریں گے. وہ کراہیت الموت, مرنے کو پسند نہیں کریں گے. یہ دو چیزیں اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس وقت بتلائی ہے جو آج مسلمان بھائیوں کی حالت آپ دیکھ رہے ہیں, چلا رہے ہیں بچے فلاں کر رہے فلاں کر رہے فلاں کر رہے. ہاں, قریباً 35,000 سے زیادہ مسلمان شہید اور زخمی ہو چکا ہے. 80% تو غزہ ختم ہو گیا, کوئی بلڈنگ باقی نہیں. 80% 2,000 سے 4,000 تو ملبہ کے نیچے ہے, ان کو کون دفن کرے گا؟ ہاسپٹل کے باہر 15,000 زخمی اندر میں ہیں, دوا نہیں ہے, اور چاروں طرف فوج ہے, نہ کوئی باہر جا سکتا ہے ایمبولنس لینے کے لیے کسی کو, نہ کسی کو لا سکتا ہے. جو باہر نکلا فور, کل ایک فیملی کو دروازے سے نکلی بچوں کے ساتھ وہیں شہید کر دیا. کہہ رہے ہیں وہ دروازے پر ساڑی بوڑھی پڑی ہے, کوئی لینے والا نہیں ہے, کوئی دفن کرنے والا نہیں ہے, وہ رشتہ کر کر, لیکن کوئی بول نہیں رہا ہے, کوئی کچھ کہہ نہیں رہا ہے. لیکن ہم لوگ مسلمان اللہ کی طرف متوجہ ہو جائیں, ہم سب مسلمان ہیں نا یہ, اور ہمیں پتا ہے کچھ سال پہلے بنگلہ دیش میں, کچھ سال پہلے یہ کووڈ سے پہلے, بنگلہ دیش میں قریباً 10,00,000 مسلمان کرسچن بن گئے. 10,00,000 مسلمان, یہ بھائی میں خالی کتابوں کا ہی نہیں مطالعہ کر رہا ہوں جی, میں تاریخ کا بھی مطالعہ کرتا ہوں, آج کل کے حالات کیا ہو رہے ہیں. ہم حالات دیکھتے ہیں ٹی وی پر, فلاں پر فلاں پر, ہم دیکھتے ہیں حالات قرآن و حدیث کی روشنی میں اور اولیاء کرام کی باتوں سے کیا ہو رہا ہے دنیا. 10,00,000 مسلمان ہو گئے. تمہیں پاکستان والوں کو پتا نہیں ہوگا, پاکستان جب بنا ہے نا کچھ عیسائی تھے, کچھ عیسائی تھے, ابھی 60,00,000 سے زیادہ عیسائی پاکستان میں ہے. یہ وہاں کی تاریخ ہے. عیسائی چونکہ غربت ہے نا, کام نہیں, جاب نہیں, کھانا نہیں, اور یہ لوگ کیا کرتے ہیں, کھانا بھی بتلاتے ہیں اور پانی بھی دیتے ہیں, کپڑے بھی دیتے ہیں, اسکول بھی کھول دیتے ہیں, سب کچھ کر دیتے ہیں. اور ظاہری بات ہے کہ بھوکا مرتا کیا نہیں کرتا, وہ بس قبول کر لیتا اس کو اور بس اسلام چھوڑ دیتا. ابھی 60,00,000 عیسائی بن گئے, یا پھر 20,00,000 وہاں پر 10,00,000 عیسائی بن گئے, ان کے ذمہ دار کون؟ اسی لیے ہمارا علماء کہتے ہیں اگر مسلمان سچ معنی میں زکات نکالتا, سچ معنی میں صحیح دل کے ساتھ برابر سے سارے مسلمان, تو آج دنیا میں کوئی مسلمان بھوکا نہ ہوتا. اس علماء نے لکھا 5 سال سے زیادہ عرصہ وہاں, آپ لوگوں کو پتا ہے افغانستان میں 20,00,000 مسلمان شہید ہوئے. پڑھیے آپ نے افغانستان کی تاریخ, نہیں پڑھیے, 20,00,000 سے زیادہ. پھر عراق میں کتنے شہید, پھر شام میں کتنے شہید, پھر یہ برما میں کتنے شہید, آپ کو پتا, آپ کے سامنے ساری ابھی ہسٹوری گزر, ابھی یہ سب گزر چکا ہے. کتنے مسلمان کیسے چمڑی نکالتے تھے, ایک ایک انگلی کاٹتے تھے, وہ جان کیسے نکلتی ہوگی جی. بلاؤ تمہارے اللہ کو, بلاؤ تمہارے اللہ کو. ہاں یہ قبرص جگہ ہے مسلمان, وہاں وہ مسلمانوں نے اس کو جیت لیا تھا, مسلمانوں کے قبضے میں تھا, لیکن بعد میں مسلمانوں نے اس پر قبضہ کر لیا. وہاں پر کیا ہو گیا, 20,00,000 ترک لوگوں کو ہلاک کر دیا. 20,00,000 اندازہ کرو, ختم کر دیا. مولانا قاری طیب صاحب رحمۃ اللہ علیہ کا انٹرویو لیا تھا ہندوستان میں, انٹرویو لیا تھا ان کا, سو انہوں نے خود فرمایا تھا انڈیا کے بارے میں, فرمایا کہ ہندوستان میں 15 کروڑ مسلمان ہیں, لیکن ابھی مسلمان ہندوؤں کی آنکھوں میں آنکھ ڈال کے بات کرتا ہے. اگرچہ کہہ رہے 35 سال میں 9,000 مرتبہ, وہ کہہ رہے تھے 9,000 ٹائم ہندو مسلمان کا فساد ہوا ہے اور کئی مسلمان شہید ہوئے ہیں. وہ راج بھی اکا دکا کہیں ہوتا ہے نا تو وہ مار دیتے, کہیں بھی جاتے, گاڑی میں ہو یا کہیں بھی, اتنا زیادہ زہر پھیلا دیا. اور مولانا ابوالکلام آزاد کہتے تھے عجیب, فرمایا اگر ہندوؤں کو 10,00,000 سال کی زندگی مل جائے 10 लाख साल की जिंदगी मिल जाए तो वो फिर भी तंग नजर रहेंगे मुसलमानों के, यानी सुधरने वाले नहीं है। ये कुछ ने कहा है? मौलाना अबुल कलाम आजाद ने लिखा है। मौलाना सईद अहमद दहलवी साहब एक मरतबा बयान कर रहे थे, 1 लाख का मजमा था, उसमें सारे मुसलमान 1 लाख थे और 40,000 हिंदू थे। उसमें हजरत ने बरजस्ता कहा, हिंदुओं का दिल मुनाफिक की कब्र की तरह तंग है, वो मुसलमान को तंग नजरी से देखता है, वो कभी मुसलमानों को अच्छी नजर से देखने वाला नहीं है। दुनिया की हालत है। तब से लेकर 7वीं सदी से लेकर आज तक हम देख रहे हैं, खिलाफत उस्मानिया तो अभी खत्म हुआ, 100 साल हुए, और 100 साल के बाद अभी फिर यहां वालों ने इसको बसाया वहां पर इसराइल में, और ये देखो 70-74 ईयर्स से ये मुसलमानों की हालत क्या हो रही। जमीन दी, वो कहते हैं ना कि एक घर है ना, और मेरे घर पर कोई आदमी गरीब आ गया, चलो भाई खाना खा लो, खाना खिला दिया घर में बिठा करके, आ जाओ हमारे घर में खाना खा। उसने कहा कहीं घर नहीं है, बारिश है, ये तो आपके घर रात रह जाओ, ठीक है रात रह जाओ। दूसरे दिन फिर यही खाना खाया, नाश्ता किया दोपहर का, कहा मैं कहां जाऊंगा, रह जाऊं यहां एक दिन और, चलो रह जाओ भाई होमलेस है रह जाओ। तीसरे दिन फिर है, 3 दिन किया, तो तीसरे दिन जब मालिक के मकान उठा तो सब निकल, मेरा मकान है तेरा नहीं है। क्या कहा उस होमलेस ने, क्या कहा, ये मेरा मकान है तेरा नहीं, निकल। ऐसी हालत आज बिचारों की है वहां, किसकी जगह किसको रखा किसने दिया, ये हालत है वहां। अल्लाह उसी को कह रहे हैं भाई, कुरान बोलता है सिर्फ उस जमाने में नहीं, क्या कहा उसमें, नबउन माकाना कबलकुम व खबरुन माकाना बादुकुम। कुरान में पिछलों को भी खबर है, अगले की भी खबर है कुरान में। अल्लाह कह रहे हैं बल मत्ताना हाउलाई व आबाहुम हत्ता ताल अलैहिमुल उमर, इनके बाप दादा फिर परदादा फिर ये लोगों को हमने खाना पीना रहना सहना जिंदगियां दी, हमारे नाफरमान हो गए। अफला यरौना, और समझते होंगे कि हम ही कुछ कर लेंगे, हम ही गालिब हो जाएंगे। इन्हें पता नहीं है कि एक दिन ये हमारे कदम से नीचे से जमीन जा रही है, लेकिन जब से 800 साल हो गए, 700 साल से ज्यादा, अब जमीन मुसलमानों के पैर को नीचे से जा रही है, इसलिए कि मुसलमान ईमान में कमजोर हो रहा है। ये भी एक सोचने जैसी और पढ़ने जैसी तारीख है कि मुसलमानों का क्या हुआ, पढ़ने जैसी तारीख है। आज भी देखना हो तो देख लो, वहां उंडुलुस में जाकर देख लो, वहां ना जो मस्जिद है उसको तो उन्होंने म्यूजियम बनाया है या फिर घोड़े बांधने की जगह बना दी है, वहां पर भी नमाज भी नहीं पढ़ सकते। वो तो कुतुब खाना था सब जला दिया सब उन्होंने, हमारे सामने हालात है। मुसलमान किधर गए, जहां से उलूम का मरकज, बड़े बड़े दारुलूम थे, बड़े बड़े मरकज, बड़े बड़े मुफस्सिरीन मुहद्दिसीन और फुकहा थे, वहां कहां गए वो सब, सब खत्म कर दिया। उज़्बेकिस्तान की तारीख आपके सामने, हजारों लाखों को शहीद कर दिया। हिंदुस्तान में 35,000 उलमा को ऐसे दिल्ली के रोड के ऊपर दरख्त पर लटकाया गया, सुअर की चमड़ी में बांध बांध कर लटकाया उनको, सुअर खाते गए चमड़ी निकलती थी उसमें मुसलमान आलिम को अंदर में बांधते थे और लटकाते थे। 35,000 आप जरा हजरत मौलाना हुसैन अहमद मदनी रहमतुल्लाह अलैह की लिखी हुई तारीख तो पढ़े कि हिंदुस्तान की क्या हालत थी। ये चीज अल्लाह कह रहे हैं कुल, मेरे नबी बतला दीजिए, इन्नमा उन्ज़िरुकुम बिलवाह है, मैं तुमको वही के जरिए से अल्लाह का हुक्म बतलाता हूं ताकि तुम डरे। लेकिन अल्लाह क्या कह रहे हैं, वला यस्मउ सुम्म दुआ, एक तो होता है आदमी सोया है सोया है उसको हिलाओ तो उड़ जाएगा, और एक है सोया बना पड़ा हुआ है यानी जाग रहा है लेकिन आंखें बंद करके, स्कूल नहीं जाना आज तो, वो वैसे कितना ही उठाओ उसको नहीं जाता, बाप उठाए माँ उठाए उठो नहीं, वो उठता ही नहीं है, हालांकि उसको पता है नहीं जाना स्कूल में, उठता ही नहीं है। सुम्मत दुआ का ये मतलब है वो पैदाइशी बहरे नहीं थे, ये लोग वला इसम सुम्मत दुआ का गमन है, वो पैदाइशी बहरे नहीं थे, वो अल्लाह रसूल सल्लल्लाहु अलैहि वसल्लम की बात सुनने से बहरे थे। वला यस्मो सुम्मत दुआ इदा मयुन्ज़िरून, जब उनको डराया जाता कान बंद, सुनना ही नहीं चाहते, आंखों पर पर्दा, देखना ही नहीं चाहते थे अल्लाह के नबी को कुछ भी। अल्लाह कह रहे कोई हरज वले मस्सतुम नफतुम मिन, क्या लफ्ज, एक होता है नफज यनफुज नफूज, नफूज के माना जहन्नम में दाखिल हो जाना, और एक है मस्स यमस्सु मस्सन, ऐसे टच होके चला जाए, हम बाहर निकले हवा चले तो कैसी हवा का झोंका हमारे पास से गुजर जाता है, ये मतलब है मस्सत का, कि नफखतुम मिनल अजाब, अजाब का झोंका सिर्फ गुजर जाएगा, अभी अजाब तो बाद की बात है, सिर्फ जहन्नम के अजाब की हवा लगेगी ना तो कहेंगे अफसोस हम जालिम रहे, हमने बड़े गुनाह किए, काश कि हम सुधर जाते, काश कि हम ईमान ले आते। बट ये बात हमेशा याद रखो, बच्चा जब इम्तिहान के बाद रिजल्ट मिलता है, फेल हो गया, अब रोने से क्या फायदा, इम्तिहान तो खत्म हो गया, उसको तो रोना चाहिए इम्तिहान से पहले कि भाई मेरा इम्तिहान आ गया, मुझे मेहनत करनी है। अगर ये रोते हैं बाद में मरने के बाद जब अल्लाह के सामने गए, अब रोने से क्या होगा, रोना तो था दुनिया में, काश के मैं मुसलमान हो जाऊं अभी और अल्लाह को याद करूं, बाद में रोने से क्या फायदा है, है ना, बात समझ नहीं आ रही है। वनदउ المواजीन القسط, अल्लाह क्या कह रहे, देखो हम रखेंगे इंसाफ का तराजू, मवाजीन मीजान की जमा है, मीजान अल्लाह कह देते हम एक मीजान रखेंगे, लेकिन जमा ले आए बहुत सारे मीजान, क्यों, ज्यादातर मुफस्सिरीन कहते हैं कि मवाजीन ये अजमत ग्रेटनेस बड़ाई बयान करने के लिए कि वो मीजान इतना बड़ा होगा, इतना बड़ा होगा, इतना बड़ा होगा कि सारी दुनिया और आसमान और जमीन उसमें आ जाए एक एक चने की तरह, इतना बड़ा मीजान होगा, इसलिए उसकी अजमत उसकी बड़ाई बयान करने के अल्लाह ने मवाजीन कहा। तफसीर कश्याप खोलिया, तफसीर कश्याप में लिखा है दाऊद अलैहिस्सलाम के बारे में, दाऊद अलैहिस्सलाम तो नबी थे ना, या दाऊद इन्ना जअलनाका फिल अर्द खलीफा, हदीस में अबुदुल बशर, इंसानों में सबसे ज्यादा इबादत करने वाले दाऊद अलैहिस्सलाम थे, अबुदुल बशर का लकब, सबसे ज्यादा इबादत करने वाले। एक मरतबा उन्होंने कहा अल्लाह पाक मुझे तराजू दिखाओ, क्या दिखाओ, मीजान दिखाओ, तराजू देखना है मुझे, तराजू देखना है। अल्लाह ने फरमाया ठीक है, अंबिया के लिए तो जैसे कल ही बुखारी शरीफ में आया, नबी सल्लल्लाहु अलैहि वसल्लम आए मेराज से और अबू जहल और सारे काफिर बैठे हुए थे, कहा का जाके बयान करो इनको क्या मेराज में गए थे, कहा इन लोगों को देखो मैं तो यहां से गया रात में, कहा अक्सा, और अक्सा से सात आसमान, फिर जन्नत, जहन्नम। अरे भाई अक्सा जाते हुए अबू जहल कहा, अबू जहल ने कहा एक महीना लगता है और तुम एक रात में सारा फिर के आ गए, झूठ की भी कोई हद होती है ना, हुज़बिल्ला, मानने के लिए तैयार नहीं, उड़ गया वहां से, जाने लगा। हजरत अबू बकर सिद्दीक आ रहे थे, आ रहे थे तो अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु कहा कि वो तुम्हारा दोस्त क्या कह रहा है देख, क्या कहा, वो कह रहा है एक ही रात में थोड़े लैलम मिनल मस्जिद हराम, है ना, लैलन का क्या माना, विद इन अ फ्यू सेकंड्स, अल्लाह के हाथ में है ना रात को कंट्रोल करना, है ना, विद इन अ फ्यू सेकंड यहां से मस्जिद अक्सा और वहां से कहां से कहां से कहां फिर के आ गए। कहा अगर उन्होंने कहा है तो सर और आंख से मैं कबूल करता हूं, इसलिए कि वो आसमान की बातों का हमें बयान करते हैं, वो कबूल करते तो वो खुद जाए तो क्या रच, इसलिए उनका लकब उसी वक्त से सिद्दीक रखा गया। लेकिन उन सारे काफिरों ने कहा अच्छा अक्सा गए थे, बताओ कितने वहां दरवाजे हैं, कितनी खिड़कियां हैं, आप लोग कितने सालों से इस मस्जिद में आते हैं, अगर तुम्हें पूछा जाए तुम्हें भी पता नहीं होगा, और विद इन अ फ्यू सेकंड हाउ कैन यू नो अबाउट फुल अक्सा। अल्लाह ने कहा, जिब्रील सलाम आ गए, फरमाया घबराओ नहीं, देख लो, मुफस्सिरीन ने बुखारी शरीफ की शरह में लिखा है वो अक्सा पूरा सामने है, अल्लाह के नबी के सामने, बुखारी उठाओ देखो, कल परसों सबक गुजरा तफसीर है, तफसीर किताब तफसीर में सामने है, देखते गए बतलाते गए, देखते गए बतलाते गए। अब्दुल्ला इब्न अब्बास फरमाते हैं रजी अल्लाह तआला अन्हु, अल्लाह पाक ने पूरे अक्सा को उठाकर नबी के सामने रख दिया,
सामने दे, बता दे इनको अल्लाह के लिए क्या मुश्किल है। और वहां मिसाल दी है कि बिल्किस का तख्त आंख झपकना खोलना बंद करने में वो एक इंसान ले आता है वहां से यहां तक कि पता नहीं चलता है। यहां तो अल्लाह खुद करता है, अल्लाह खुद करता है, उसके लिए क्या मुश्किल है। कोई मुश्किल नहीं। तो दाऊद अलैहिस्सलाम के बारे में मैं कह रहा था कि मुझे तराजू दिखाओ, फरमाया मुझे दिखाया अल्लाह पाक ने, उसको देखकर इतना बड़ा था, इतना बड़ा कि दाऊद अलैहिस्सलाम बेहोश हो गए, बेहोश हो गए, अनकॉन्शियस, बेहोश। जब होश में आए तो कहा अल्लाह पाक इतने बड़े तराजू में हमारी नेकी इतनी कहां होगी, इतनी नेकी हमारी होगी, इतना बड़ा तराजू, इतना बड़ा तराजू, हमारी नेकी इतनी होगी, हमारी नेकी कितनी होगी भाई 7 साल की, और इतना बड़ा तराजू जिसमें आसमान भी आ जाए जमीन भी आ जाए। अल्लाह ने फरमाया अब दाऊद तेरी एक नेकी, तेरा अल्लाह के रास्ते में एक खजूर देना अगर मेरी रजा के लिए होगा, इखलास के लिए होगा, तो वो एक खजूर इस तराजू को भर देगा, इस तराजू के कर देगा, भर देगा। तो ज्यादातर मुफस्सिरीन फरमाते हैं मवाजीन मीजान की जमा है, इसका मतलब एक मीजान होगा जिसमें सबके आमाल तोले जाएंगे। बाजे मुफस्सिरीन ने कहा नहीं, जितने इंसान होंगे इतने मीजान भी होंगे, हर एक का अलग अलग मीजान है, ये तेरा मीजान इसमें ये रख, देख ले क्या फैसला है। बाज़े मुफस्सिरीन ने कहा है यहां पर और इस हदीस की शरह में और इस आयत की शरह में कि अल्लाह हर अमल के लिए अलग मेजान बनाएगा। तूने नमाज कितनी पढ़ी है 7 साल में, उसके लिए अलग मेजान होगा। रोजा कितना रखा, उसके लिए अलग मेजान है। ज़कात चैरिटी कितनी दी, उसके लिए अलग मेजान होगा। पहले नमाज तोली जाएगी, अगर नमाज बराबर है तो फिर रोजे तोले जाएंगे, अगर रोजे बराबर है तो फिर ज़कात तोली जाएगी, अगर नमाज ही में गड़बड़ है तो बाकी सब बात की बात है। पहले इसी का जवाब दे। ये और बाजों में कहा कि अल्लाह तबारक व ताला उन सारे आमाल को सूरत बनाएंगे। अल्लाह ज्यादा जानता है सूरत कैसे है। जैसे बुखारी शरीफ में है, जुमा के दिन तुम जल्दी आओ, गुसल करो, फिर मस्जिद में कपड़े अच्छे खुशबू लगाकर जल्दी आओ, इसलिए कि हर मस्जिद में हर दरवाजे पर फरिश्ते खड़े होते हैं, वो रजिस्टर लेकर खड़े हैं, जो लोग पहले आए उनको ऊंट का सवाब मिलेगा। अब ऊंट का होगा वहां पर, और जो दूसरे नंबर पर आएगा उसको गाय का सवाब होगा, जो तीसरे नंबर पर आएगा उनको शीप का सवाब होगा, जो चौथे नंबर पर होगा बुखारी शरीफ उसको मुर्गी का सवाब होगा, और जो पांचवें नंबर पर आएगा उसको अंडे का सवाब होगा। और जब खुतबा शुरू हो जाएगा तो अब फरिश्ते किसी का नाम नहीं लिखेंगे, जो देर बाद में आए उनका कोई नाम नहीं, इसलिए कि वो दो खुतबा जो होते हैं वो जोहर के 4 रकात के सदके में, यानी पहली 2 रकात 2 खुतबे की तरह है और दूसरी 2 रकात पढ़ी जाती है, गोया 4 रकात है, फरिश्ते भी बैठ जाते हैं और खुतबा सुनना शुरू कर देते हैं। ऊंट की शक्ल रखी जाए। अब आप कहेंगे मैं नमाज पढ़ता हूं, मेरी तो कोई शक्ल नजर नहीं आती है। कभी देखा आपने नमाज की शक्ल कहां है, रोजी की कोई शक्ल है, फिर कैसे रखा जाएगा, तराजू में कैसे रखेंगे, तुम्हें क्या पता है। तो फरमाया कयामत के दिन, अरे भाई इसके लिए समझना बहुत आसान है ना, देखो वो छोटी सी एक पेंसिल की तरह यहां रख दिया आपकी बगल में तो डॉक्टर बता देगा आपको बुखार पूरे बदन में कितना है, नहीं बताते। जबान पर रख दिया तो बतला देते हैं आपके बदन में कितनी डिग्री क्या क्या है, शुगर में एक आपने लगा दिया वो बताता है आपको शुगर कितनी है, प्रेशर में यहां कर दिया तो बताता है प्रेशर कितना है। अरे चलो ये सब आप हवा में बाहर एक छोटा सा पेंसिल की तरह रख दो, वो बताएगा अभी आपके पूरे ब्रेडफुट में हवा का क्या टेम्परेचर है। तो फिर अल्लाह कयामत से पहले हर चीज अल्लाह हमें समझाएगा कि कयामत के दिन मुझे और आपको कोई ताज्जुब नहीं होगा। ونضع الموازين القسط ليوم القيامة اور قیامت کے دن انصاف ہوگا بھائی دنیا میں ظلم تم نے کیا ہے لیکن فمن يعمل مثقال ذرة خيرا يرى ومن يعمل مثقال ذرة शर्रियरा, वो राई के दाने के बराबर भी तुम्हारा कोई नेकी होगी अल्लाह उसको पेश कर देंगे। जैसे बुखारी शरीफ में है कि अल्लाह के नबी ने फरमाया, मैंने मेरे मुसलमान बंदों की, मुसलमान उम्मतियों की नेकियों को जन्नत में देखा, ला इलाहा इल्लल्लाह की भी नेकी, और मैंने एक नेकी देखी कि एक बंदे ने मस्जिद से छोटा सा कचरा उठाया, उठा करके बाहर जाकर फेंक दिया, वो भी नेकी वहां लिखी हुई थी, मेराज में देखा मैंने। कोई किसी की नेकी जाय नहीं होगी, सब कुछ लिखा जाएगा। हाँ, और बास कहते हैं कि इंसान को टोला जाएगा, किसको भाई, पूरे इंसान को तराजू में रखा जाएगा, वो पता चल जाएगा तेरे क्या वक्त है, क्या लेकर आया है, गोया तेरा बदन ही टोल दिया जाएगा, फैसला करेगा जन्नत का है जन्नत का है। इसीलिए कि हदीस में है ना, अब्दुल्लाह मसूद रजी अल्लाह तआला ऐसे पाम ट्रीज पर चढ़े हुए थे, ऐसे ऊपर, बादशाह हंसने लगे उनकी पिंडली को देखकर, छोटी छोटी पिंडली होगी, कमजोर होंगे वो, तो उनकी पिंडली बहुत पतली सी थी, पिंजरी के माना बैक जो है ना, ये पीछे का पतली चीज। साहबा ने कहा, अब्दुल्ला मसूद की पिंजली कितनी पतली है, अल्लाह के नबी को पता चला, फरमाया तुम अब्दुल्ला इब्ने मसूद की पिंजली की बात कर रहे हो, अब्दुल्ला इब्ने मसूद की पिंजली कयामत के दिन मैदान में ओहद पहाड़ से ज्यादा भारी होगी, ओहद पहाड़ से ज्यादा भारी होगी। मालूम होता है इंसान को भी तोड़ दिया जाएगा। और बाज़े मुफस्सिरीन फरमाते हैं इंसान को नहीं, ये किरामन कातिबीन जो हमारा रजिस्टर है ना, जिसमें वो लिखते हैं, उन रजिस्टर को लिखा जाएगा, इधर नेकियों का रजिस्टर और इधर बुराइयों का रजिस्टर। अब फैसला हो जाएगा किस चीज का, कि कौन सा भारी है कौन सा हल्का है, उसके मुताबिक फैसला होगा। और एक भी नेकी नहीं छोड़ी जाएगी, एक सब कुछ मौजूद। अल्लाह पूछेगा कुछ कुछ जुल्म तो नहीं किया हमने, कहा नहीं, सब लिखा हुआ है, सब सामने है, वो बताओ कुरान में है ना कि सब सामने है, सही हदीस है कि एक आदमी को बुलाया जाएगा, उसके 99 दफ्तर गुनाहों के, एक दफ्तर या पूरी दुनिया के बराबर होगा, ऐसे इंसान के 99 दफ्तर होंगे। इसलिए कि सुबह से आप उठे हैं ना शाम तक, और शाम से लेकर सुबह तक जो भी काम किया उसमें लिखा जाता है, कुरान में तो है, मा यल्फिजु मिन कौलिन इल्ला लदैही रकीबुन अतीद। अगर तुमने यूं कहा अब ये ऊ भी लिखा जाएगा, ऊ भी लिखा जाएगा। बाज दुआएं ऐसी है कि उसका कोई सवाब नहीं लिखा जाएगा, वो दुआ भी लिख दी जाएगी और कयामत के दिन उस दुआ का सवाब अल्लाह देगा, फरिश्ते नहीं दे सकते हैं, नहीं दे सकते हैं। जैसे समी अल्लाहु लिमन हमीद, आप नफल पढ़ रहे हैं ना, सुन्नत पढ़ रहे हैं, तो आपको जरा लंबी दुआ पढ़नी चाहिए, रब्बना वलकल हम्दु हम्दन तय्यिबन कसीरन मुबारकन फीही मुबारकन अलैहि, तिर्मिजी शरीफ में। तो फिर अल्लाह के नबी के पीछे एक सहाबी नमाज पढ़ रहे, तो फर्ज नमाज में उन्होंने ये पढ़ लिया, नमाज के बाद पूछा ये किसने पढ़ा, तो चुप हो गए कि मेरा कुछ गलती हो गई मुझसे, मिस्टेक, पर मैंने बताओ किसने पढ़ा, तो सहाबी खड़े हो गए, मैंने पढ़ा, और साबी नहीं पढ़ते थे, मालूम होता है फर्ज नमाज में नहीं, अहनाब के फर्ज नमाज में नहीं, नफल में सुन्नत पे पढ़ो, तो उसमें कहा मैं देख रहा हूं अल्लाह के नबी फरमाते हैं 30 फरिश्ते आपस में लड़ रहे हैं तुम्हारे इस जुमले को आसमान पर ले जाने के लिए। मेरी बात सुन में आ रहे हैं ना, बहुत सारे ऐसे वज़ाइब है, जैसे वुजू के बाद है एक दुआ है, सुबहानकल्लाह बिहम्दिक व नशहदु अन ला इलाहा इल्ला अंता अस्तगफिरुक व अतूबु इलैक, अगर वुजू के बाद एक बार पढ़ लिया तो अल्लाह कह रहे इसको मोहर लगा दो, इसका कोई सवाब नहीं, इसको एक चीज में रखकर मोहर, अब कहते मोहर लगा देते हैं, लॉक कर देते हैं, कयामत के दिन मैं इसका सवाब दूंगा। और मेरी बात नहीं समझे, आप वुजू करते हैं ना, तो वुजू करने के बाद दुआ पढ़ते हैं, तो दुआ पढ़ते हैं तो फिर क्या कहते हैं अल्लाह ताला कि जो आदमी ये दुआ पढ़ ले वुजू के बाद की, अल्लाहुम्मा जालनी अशहदु अन ला इलाहा इल्लल्लाह वहदहु ला शरीक ला व अशहदु अन्न मुहम्मदन अब्दुहु व रसूलुहु अल्लाहुम्मा जालनी मिनत तवाबीन व जाल, ये दुआ पढ़ ले तो उसके जन्नत की आठों दरवाजे खुल गए, खुल गए। लेकिन सवाल होता है अभी तो मरा तो नहीं, अभी खुलने से क्या फायदा, जन्नत के दरवाजे अभी खोलने से क्या फायदा, अभी मरा तो है नहीं, वो तो मरेगा तब मरेगा, अभी क्यों खोला गया? उसके बहुत सारे जवाब है, लेकिन एक जवाब यह है कि अल्लाह ताला फरिश्तों के सामने इस बंदे की आजमत बयान करते हैं कि इसने वुजू करके मेरी तरफ मुतवज्जे होकर तोबा की दुआ पढ़ी है, इसके लिए जब ये मरेगा तो ये दरवाजे आंखों खुल जाएंगे। उसे कहा जाएगा जिसमें से जाना चाहे चला जा। बाजों ने कहा कि अभी अगर इसकी मौत आ जाए तो कोई सवाल नहीं, दरवाजे खुले, जा जन्नत में चला जा। बहुत सारी तफसीर में तो कहां से कहां चला गई यार ये। वो ना दाउल, हाँ तुम्हें कह रहा था कि उस आदमी को बुलाया जाएगा, टाइम भी ज्यादा हो गया, आदमी को बुलाया जाएगा और बुला करके कहा जाएगा कि तेरे 99 दफ्तर गुनाहों से पड़े हैं। वो घबरा जाएगा, लेकिन तेरी एक नेकी मेरे पास, अल्लाह कहेगा सही हदीस है, सही हदीस, एक नेकी मेरे पास है। अल्लाह ने कहा वो एक नेकी क्या करे, वो बंदा कहेगा एक नेकी से मेरा क्या होगा, ये तो 99 दफ्तर है करम, तू ले तो सही, जाके रख दे। वो लेगा कागज छोटा सा, जाकर उसमें रख देगा तो वो पलरा भारी हो जाएगा और गुनाहों का पलरा कम हो जाएगा। वो कहेगा अल्लाह ये क्या है, फरमाया तूने एक बार इखलास के साथ ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह पढ़ा था, मैं अल्लाह हूं, मैं इंसाफ करूंगा, उस तेरे इखलास वाले कलमे की वजह से जन्नत में चला जा, जहन्नम से बच गया तू। वो मेरी बात नहीं समझते। कयामत के दिन हम इंसाफ का तराजू तोलेंगे। हाँ, छोड़ा जी जाएगा भाई, उसकी तैयारी है। बल्कि बाज लोगों के लिए तो कुरान में है, हम जब उठेंगे ना कब्र से तो उनके गले में ही नामे आमाल लटका दिया जाएगा। हाँ, गले में ही लटका दिया जाएगा। अब देख ले तू, फला तुज़लमु नफ्सुन शैआ, अल्लाह कह रहे जर्रा बराबर जुल्म नहीं करेंगे हम तेरे ऊपर। वइन कान मिसकाल हब्बतिन मिन खर्दलिन अतैना बिहा, और हम क्या कह रहे, राय के दाने के बराबर भी तू नेकी लेकर आए या गुना लेकर आए, हम उसको तेरे सामने पेश करेंगे। अल्लाह कह रहे अतैना भी, हम उसको ले आएंगे हम तेरे सामने। वो बंदा कहेगा मा अमिलु हादिरा, ये तो मेरी छोटी और बड़ी हर नेकी हर गुना मौजूद है यहां। तो भाई अगर यहां हमारे सामने, आजकल तो वीडियो फिल्म चल कर लेते हैं ना, वीडियो फिल्म हो जाते हैं घंटे का दो घंटे का, अगर यही हमारी जिंदगी का वीडियो फिल्म चला दिया जाए, इसलिए कि कयामत के मैदान में मैं यहां से बोलूं तो सारे लोग सुन सकेंगे, आदम अलैहिस्सलाम से लेकर कयामत तक सब कुछ, इसलिए कि फरिश्ता ऐलान करेगा फुला का नेकी का पलरा भारी हो गया वो जन्नत में जाएगा और फुला का हल्का हो गया वो जन्नत में जाएगा। फरिश्ता ऐलान करेगा हर एक के लिए, सब लोग सुनेंगे तो क्या होगा अगर चला दिया जाए हमारी जिंदगी का फिल्म। अल्लाह हमारी हिफाजत फरमाए, माँ भी है, बाप भी है, बेबी बेटे, अल्लाह के नबी, अंबिया, सहाबा, औलिया सब है, अल्लाह हम सब की हिफाजत फरमाए। वह कफा बिना हासिबीन, अल्लाह क्या कह रहे हैं, हम हिसाब लेने के लिए काफी है, हमें जरूरत नहीं। ये क्यों कहा, ये शिर्क को रद्द किया। इजिप्ट में क्या होता था उन लोगों का, इजिप्शियन लोगों का, जब वो मुसलमान नहीं थे उस जमाने में, तो वो क्या है, उनके बहुत सारे खुदा होते थे, बहुत सारे बुत होते थे, उन तमाम में एक बुत ऐसा होता था जो सबकी वो क्या चेकिंग करता था, यानी उनके दिमाग के हिसाब से कि ये चेकिंग करता है कि कौन सा बुत किसको कितना ज्यादा दिलवाता है, कौन सा बुत किसको कम, हालांकि वो देते वेते नहीं है, लेकिन उनके दिमाग में ऐसा था ये बड़ा बुत है, सबकी चेकिंग करता है, ये सबका हिसाब लेगा सुबह से शाम क्या क्या किया बुतों ने। अल्लाह कह रहे हैं वहां एक सबका हिसाब ले रहे, फरमाया वहां बूटों की जरूरत तुमको पड़ी है, मैं अल्लाह आदम अलैहिस्सलाम से लेकर कयामत तक इंसान और जिन्नात, यहां तक कि एक बकरी ने, सींग वाली बकरी ने दूसरी बगैर सींग वाली बकरी को मारा, उसको भी हाजिर करके बदला लिया जाएगा, मैं अकेला अल्लाह सुबह से लेकर दोपहर तक में सबका हिसाब निपटा दूंगा, किसी की जरूरत नहीं है, किसी की जरूरत नहीं है। हाँ अल्लाह कह रहे वह कफा बिना हासिबीन वलकद आतैना मूसा व हारून अल-फुरकान, हमने मूसा और हारून को फुरकान दिया। फुरकान का क्या माना है, हक और बातिल में फर्क करने वाली किताब तौरात है, या तौरात का जिक्र, कुरान को भी फुरकान कहा है, جی تبارک الذی نزل الفرقان علی عبده لیکون للعالمین نذیرا، ہم نے برکت ہے وہ ذات جس نے اپنے نبی بندے پر قرآن کو اتارا تاکہ قرآن کے ذریعے سے لوگوں کو ڈرائیں، تو قرآن کا نام بھی فرقان ہے، تو تورات کو کہا وضیاء روشنی بھی ہے، وذکرا اور یہ نصیحت بھی ہے متقیوں کے لیے جو میرے نبی موسیٰ اور ہارون کو مانتے ہیں، الذین یخشون ربهم بالغیب، یہی لوگ متقی وہ لوگ ہیں جو اپنے رب کو بن دیکھے ڈرتے ہیں، دیکھا نہیں ہم نے، صرف نبی کی بات کا اعتبار کرتے ہیں کہ اللہ ہے، جنت ہے، جہنم ہے، حساب کتاب ہوگا، ان کی بات سن کر اللہ پر یقین رکھتے ہیں، یہ ہیں متقی لوگ، وہم من الساعۃ مشفقون، اور وہ قیامت سے ڈرتے ہیں، خوف کھاتے ہیں کہ ہمارا کیا ہوگا، وہذا ذکر مبارک انزلناہ، یہ ذکر مبارک ذکر ہے، ہم نے اس کو نازل کیا، یعنی کون سا ذکر، قرآن کریم ہے، یہ قرآن بھی ذکر ہے، یہ نصیحت ہے، الگ الگ انداز سے ہے، عقیدے کے اعتبار سے قرآن کو سمجھو کہ میرا عقیدہ قرآن پر صحیح ہے یا نہیں، اعمال صالحہ کے اعتبار سے قرآن کو سمجھو کہ میں قرآن کے مطابق عمل کرتا ہوں یا نہیں، اسی طرح اپنے دل کے اعتبار سے سوچو کہ میرے دل میں قرآن کا یقین ہے یا نہیں، قرآن کی تلاوت کے اعتبار سے سوچو کہ میں قرآن کی تلاوت کرتا ہوں یا نہیں، یا قرآن کی خدمت کے حساب سے سوچو کہ میں قرآن کی خدمت کرتا ہوں یا نہیں، چاہے ہفتے میں ایک بار قرآن کی خدمت ہو، چاہے مہینے میں ایک بار ہو، چاہے سال میں ایک بار ہو، زندگی ختم ہو جائے قرآن کی خدمت میں، تفسیر میں، قرآن کی تلاوت میں، قیامت کے دن اس کو خادم قرآن کے ساتھ اٹھایا جائے گا، اس نیت سے ہم تفسیر کرتے ہیں کہ ہم مرتے دم تک اس کی تفسیر کرتے رہے، بعد میں زندگی رہی انشاءاللہ تو منظر عام پر کتاب بھی آ جائے گی، لیکن ہماری نیت یہ ہے، ہمارے علماء کرام کہتے تھے اکابرین کہ میرے زمانے میں بڑی بڑی تفسیر موجود ہے، لیکن ہم تفسیر اس لیے لکھ رہے ہیں کہ ان لوگوں کے ساتھ قیامت کے دن ہم بھی خادم قرآن میں شامل ہو جائیں، ورنہ اور کوئی مقصد نہیں، افانتم لہو منکرون، جیسے کافر لوگ قرآن کا انکار کرتے ہو، کیا تم لوگ بھی، مسلمانوں کو بھی خطاب ہے کہ تم انکار نہ کرنا قرآن کا، اعمال کے حساب سے جو کچھ ہم نے اس کو حرام بیان کیا اس کو حرام سمجھنا، جو حلال بیان کیا اس کو حلال سمجھنا، جو جائز ہے وہ جائز ہے، جو ناجائز ہے ناجائز ہے، اپنی طرف سے اس کو حلال حرام میں کوئی کچھ کرنا نہیں، ورنہ تم قرآن کا انکار کرنے والے ہو جاؤ گے، قرآن کے منکر بنو گے، اللہ پاک مجھے اور آپ کو، ہم سب کو قرآن کے مطابق زندگی گزارنے کی توفیق عطا فرمائے، انشاءاللہ اب یہاں سے ابراہیم علیہ السلام کی زندگی کی بیان کرتے ہیں، پورا واقعہ وہ ان کے بوٹوں کا پھر کیا ہوا اس کو بیان کرتے ہیں، اللہ پاک ہم سب کو قبول فرمائے، یا رب لک الحمد کما ینبغی لجلال وجهک ولعظیم سلطانک، یا رب لک الحمد، یا رب لک الحمد کما ینبغی لجلال وجهک ولعظیم سلطانک، اللهم صل وسلم دائما ابدا علی حبیبک خیر الخلق کلہم، اے اللہ ہمارے گناہوں کو معاف فرما، اللہ ہمارے گناہوں کو معاف فرما، اے اللہ ریاکاری سے ہماری حفاظت فرما، ریاکاری سے ہماری حفاظت فرما، اے اللہ قرآن سمجھنے سمجھانے والوں میں سے بنا دے، قرآن سمجھنے سمجھانے والوں میں سے بنا دے، قرآن کے ساتھ محبت نصیب فرما، قرآن کے ساتھ محبت نصیب فرما، تیرے حبیب کے ساتھ محبت نصیب فرما، سنتوں کے ساتھ محبت نصیب فرما، اے الہ العالمین ہم سب کی مغفرت فرما، اس قرآن کی برکت سے ہماری ہماری آل اولاد کی نسلوں کی مغفرت فرما، ہمارے ماں باپ کے اساتذہ اور شیوخ کی، اس مجمع کی اور جہاں جہاں لوگ سن رہے ہیں، اور اس قرآن کی برکت سے اے اللہ پوری امت کی مغفرت فرما، اے اللہ جو دنیا سے جا چکے ان کی بھی مغفرت فرما، جو زندہ ہے ان کی بھی مغفرت فرما، اے اللہ آج کی مجلس میں ہم خصوصاً درس قرآن کی برکت سے الہ العالمین فلسطین کے مسلمانوں کے لیے دعا کر رہے ہیں، اللہ ان کی ہر طرف سے حفاظت فرما، اللہ ان کی غیب سے نصرت فرما، تیرے لیے کوئی مشکل نہیں ہے، جہاں تو نے بہت ساری کرامات ان کو دکھائی ہے وہاں پر تو اے اللہ یہ بھی ان کی نصرت فرما دے، کہ غیب سے کھانا نصیب فرما، پانی نصیب فرما، کھانا نصیب فرما، پانی نصیب فرما، اے اللہ ان کی نصرت فرما، اے اللہ دوائیں نصیب فرما، اے اللہ ان زخم زخم شدہ کی، اے اللہ تو بول بھالا ان کی، یا اللہ تو نصرت فرما، زخم شدہ ہے یا اللہ ان کو شفا کاملہ عاجلہ دائمہ نصیب فرما، اور جو دنیا سے جا چکے ہیں شہید ہو گئے وہ تو تیرے پاس آ چکے ہیں، اے اللہ تو نے ان کو شہداء کا درجہ دے دیا ہے، الہ العالمین اے اللہ ان کو قبول فرما، ان کے پسماندگان کو صبر جمیل نصیب فرما، اور جو باقی ہے انہیں صبر نصیب فرما، اور ان کو خوب ہمت نصیب فرما، خوب طاقت نصیب فرما، خوب اے اللہ تیری طرف توکل نصیب فرما، اے اللہ ان کو تیری طرف اس لیے کہ سب نے ان سے منہ پھیر لیا ہے، ساری دنیا کے مسلمان کنٹریوں نے منہ پھیر لیا ہے، کوئی ان کا نہیں رہا ہے، اے اللہ تو ہے نا، تو ہے اللہ، تو ان کی نصرت فرما، چھوٹی سی جگہ میں تو ان کے پاس موجود ہے، تیرے نبی نے خود کہا ہے کہ بیماروں کے پاس اللہ ہوتا ہے، تو ان کے پاس ہے، الہ العالمین تو ان کی نصرت فرما، تیرے فرشتوں کو پہنچا دے، تیرے فرشتوں کو پہنچا دے، ان نالائق لوگوں نے قبول کیا ہے کہ ہمیں تو کوئی گھوست نظر آتا ہے، وہ کوئی گھوست نہیں، اللہ تیرے بھیجے ہوئے فرشتے ہیں، اللہ تو ان کی مدد کر رہا ہے، اللہ ان کی پوری پوری نصرت فرما، ظالموں کو چلتے ہوئے ختم فرما، اڑتے ہوئے پلینوں میں ختم فرما، ہر اعتبار سے ختم فرما، اللہ مسلمانوں کی نصرت فرما، مسلمانوں کا بول بالا فرما، اللہ غلبہ نصیب فرما، مسجد اقصا کی حفاظت فرما، مسجد اقصا کی حفاظت فرما، مرنے سے پہلے اس میں نماز پڑھنے کی توفیق نصیب فرما، اے اللہ مرنے سے پہلے اس میں اے اللہ نماز کی توفیق نصیب فرما، وہاں کے مسلمانوں کے لیے آزادی فرما، آزادی فرما، ان کو اپنی خاص حکومت نصیب فرما، اے اللہ ان کے لیے مسجد اقصا آزاد فرما، الہ العالمین، الہ العالمین تو سب کچھ جانتا ہے، تو حکیم ہے، تو علیم ہے، تو خبیر ہے، اللہ اللہ ہم تیرے سامنے جھک رہے ہیں، اس قرآن کو تجھے واسطہ دے رہے ہیں، الہ العالمین اس مجلس کا واسطہ دے رہے ہیں، اللہ پوری امت مسلمہ کی مدد فرما، پوری امت مسلمہ کی مدد فرما، اللہ جو بیمار انہیں شفا عطا فرما، اس مجمع میں جو بیمار انہیں شفا عطا فرما، جو مریض ہے، جو پریشان حال ہے ان کی پریشانی قبول فرما، بہت سارے لوگ اپنے سینوں میں بہت ساری پریشانیاں لے کر بیٹھے ہوں گے، اللہ تو سب کو جانتا ہے، سب کی پریشانیوں کو دور فرما، جو مقروض ہے قرض سے سبک دوسی عطا فرما، اے الہ العالمین ہم سب کے گھروں میں عافیت سکون نصیب فرما، محبت مبدت نصیب فرما، اللہ اپنے فضل و کرم سے، رحم و کرم سے، تیرے پیارے حبیب صلی اللہ علیہ وسلم کے صدقے الہ العالمین ہماری اس مجلس کو، ہماری اس توبہ کو، دعا کو قبول فرما، صلی اللہ تعالی علیہ وسلم.